السلام علیکم ورحمۃ اللہ وبرکاتہ. وضو کے مسائل. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ، آمین یا رب العالمین. آج ہمارا ٹاپک ہے وضو کے مسائل، چونکہ یہ بھی ہمارے روزمرہ کے کاموں میں سے ایک بہت ہی اہم کام ہے وضو، جس کے بغیر نماز مکمل نہیں ہوتی. ہم دیکھتے ہیں کہ وضو کیا ہے اور اس کے معنی کیا ہے. لغوی معنی دیکھ لیتے ہیں وضو کے. واو دعا دعاؤ، واو پر اگر پیش ہے تو وضو پڑھا جائے گا، یہ مصدر کہلاتا ہے جس کے معنی ہوتے ہیں وضو کرنا، یعنی اردو میں ہم اس کے معنی کریں گے وضو کرنا. اگر ہم وضو کہہ رہے ہیں تو اس کا مطلب یہ ہوگا کہ وضو کرنا. اگر اسی کو ہم واو کے فتحہ کے ساتھ پڑھیں، یعنی واو پر اگر ہم زبر لگائیں، وضو پڑھیں اگر، تو یہ ایسے پانی کے لیے بولا جاتا ہے جس سے وضو کیا جاتا ہے. یعنی اگر ہم اردو میں وضو کہہ رہے ہیں تو اس کا مطلب ہے ہم وضو کرنے کے لیے نہیں کہہ رہے ہیں، بلکہ وضو کے پانی کے لیے بات کر رہے ہیں کہ وہ پانی جس سے وضو کیا جاتا ہے. تو واو کے دمے کے ساتھ یعنی وضو کہیں گے تو جس کے معنی ہے وضو کرنا، اور واو کے فتحے کے ساتھ یعنی وضو اگر ہم کہہ رہے ہیں تو وہ پانی کے لیے بولا جائے گا کہ وہ پانی جس سے وضو کیا جانا ہے. اور اگر واو کے کسرے کے ساتھ کہیں گے، یعنی زیر لگا کر وضو، تو اس برتن کو کہتے ہیں جس سے وضو کیا جاتا ہے. جیسے ہم کہتے ہیں مگ، لوٹا. اب آج کل تو مگ اور لوٹا سب رہے ہی نہیں ہیں، ٹیپ ہو گئے، ہم آرام سے پش کرتے ہیں بٹن یا کچھ دباتے ہیں یا کچھ پریس کرتے ہیں اور پانی کے ٹوٹی سے نل سے پانی آنا شروع ہو جاتا ہے. لیکن پہلے زمانے میں آپ کو یاد ہوگا اس قسم کے لوٹے یا بدنے ہوا کرتے تھے، جگ جس میں ٹوٹیاں لگی ہوتی تھیں، چھوٹی سی ڈنڈی لگی ہوتی تھی، اسے تھوڑا سا آپ ٹرن کریں، سوراخی بھی جس کو کہتے ہیں، اس کو آپ تھوڑا سا ٹرن کریں، جھکائیں تو اس میں سے پانی گرتا تھا، تو اس سے وضو کیا جاتا تھا. اب تو زمانہ بہت ہی ترقی کر گیا ہے، اب تو ان سارے برتنوں کی بھی ضرورت نہیں رہی. تو بہرحال وضو صحیح لفظ ہے، واو پر پیش کے ساتھ، واو پر دمہ ہے وضو، جس کے معنی ہوتے ہیں وضو کرنا. ایکچولی دیکھا جائے تو یہ وضو جو لفظ ہے وضایا سے نکلا ہے، واو دعاد الف حمزہ، جس کے معنی خوبصورتی اور نظافت کے ہیں. شرعی اصطلاح میں یعنی جو اسلامک ٹرم ہے اس میں وضو کی جو تعریف کی گئی ہے، اس کی ڈیفینیشن جو بتائی گئی ہے وہ یہ ہے کہ جسم کے مخصوص اعضاء کو دھونا اور ملنا. جسم کے مخصوص اعضاء کو دھونا اور ملنا. کیوں ملنا کہا گیا؟ کیونکہ بعض اوقات لوگ کیا کرتے ہیں کہ ٹیپ کے نیچے ہاتھ رکھ دیا، اس کو ذرا سا رب بھی نہیں کیا، رب نہیں کرتے ہیں، ملتے نہیں ہیں، جس کی وجہ سے بہت سارا جسم کا حصہ سوکھا رہ جاتا ہے. بعض اوقات ایسا کرتے ہیں کہ ٹیپ کے نیچے پیر لگایا اور بس چھوڑ دیا، ہاتھوں سے پیر کو رب کر کے نہیں دھویا، اسے ملا نہیں، تو ایڑیاں خشک رہ جاتی ہیں، انگلیوں کے بیچ کا حصہ خشک رہ جاتا ہے، جس سے وضو کمپلیٹ ہی نہیں ہوتا. تو اسی لیے اس کی تعریف کو آپ خاص طور سے ذہن میں رکھیں کہ وضو کی جو اصطلاحی تعریف ہے، شرعی ڈیفینیشن، جسم کے مخصوص اعضاء کو دھونا اور ملنا. آگئی بات سمجھ میں؟ ٹھیک ہے. وضو کی اہمیت کیا ہے؟ اس کے بارے میں علماء کرام نے حدیث ہی کو سامنے رکھ کر یہ جملہ لکھوایا ہے کہ وضو نماز کے لیے شرط ہے، یعنی نماز قبول ہی نہیں ہوتی بغیر وضو کے. اور کیوں یہ بات کہی گئی؟ جیسے کہ سورہ مائدہ میں آتا ہے، یا ایھا الذین آمنوا اذا قمتم الى الصلاۃ فاغسلوا وجوہکم وایدیکم الى المرافق وامسحوا برؤوسکم وارجلکم الى الکعبین. اے لوگوں جو ایمان لائے ہو، جب تم نماز کے لیے کھڑے ہو، یہ تمہیں پکارا جائے نماز کے لیے، تو فاغسلوا وجوہکم، اپنے چہروں کو دھولو، اپنے ہاتھوں کو دھولو کوہنیوں تک، اور اپنے سر کا مسح کرو، اور اپنے دونوں پیروں کو دھولو، ٹھیک ہے، وارجلکم الى الکعبین، دخنوں تک. تو یہ اللہ تعالیٰ کا حکم ہے قرآن میں کہ نماز کے لیے وضو کرنا ضروری ہے. تو قرآن میں بھی حکم آیا ہے اور حدیث سے بھی ہمیں پتہ چلتا ہے. تو وضو نماز کے لیے شرط ہے. تعریف کیا بتائی گئی آپ کو؟ तारीफ़ आपको याद होनी चाहिए, जो शरई तारीफ़ बताई गई, जो इस्तलाही इसके मानी बताए गए हैं कि जिस्म के मखसूस आज़ा को धोना और मलना, ठीक है। इन्हें मलना ज़रूरी है क्योंकि उसी की वजह से पानी जज्ब होगा और चीज़ें जो हमारे आज़ा है वो पूरी तरह से वेट हो जाएंगे। अब देखिए इसकी तरफ आइए। वुज़ू के बग़ैर नमाज कबूल नहीं होती। अन नबी हुरैरा रदी अल्लाह ताला अन्हु अन मुहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम फ़ज़कर अहादीस मिन्हा वक़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ला तुक़बलु सलातु अहदिकुम इज़ा अहदसा हत्ता यतवद्दा, रवाहु मुस्लिम। अबू हुरैरा रदी अल्लाह ताला अन्हु ने रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की कई हदीसें बयान की, जिनमें से एक ये थी कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया, अल्लाह ताला बेवुज़ू की नमाज कबूल नहीं करता। इसे मुस्लिम ने रिवायत किया है। तो इस हदीस से क्या बात मालूम हुई कि बग़ैर वुज़ू के नमाज कबूल नहीं होती। तो आप ख़ुद देखें कि वुज़ू सही तरीके से करना कितना ज़रूरी है। हम लोगों ने स्पेशल कुछ कार्ड्स ही इसलिए छपवाए थे क्योंकि अक्सर लोगों को देखा गया था कि उनका वुज़ू ही दुरुस्त नहीं है। कई कई साल गुज़र गए हैं लेकिन वुज़ू कैसे किया जाए या क्या उसकी सीक्वेंसी होगी, यानी या के बाद दीगरे कौन से आज़ा को धोना है और किन किन चीज़ों से वुज़ू टूट जाता है, नवाकज़ वुज़ू क्या हैं या वुज़ू किन हालतों में दोबारा करना ज़रूरी है, ये तमाम बातें। और बाज़ औक़ात तो लोग चेहरा भी सही तरीके से नहीं धोते हैं। चेहरा जब धोते हैं तो आँखों के गिर्द का जो हिस्सा है वो सूखा रह जाता है, जिसकी बिना पर उनका वुज़ू कम्प्लीट ही नहीं होता। तो आप बताइए नमाज कैसे होगी। तो इसीलिए इस बात को, इन अहादीस को आम करना और इसकी तालीम देना बहुत ज़्यादा ज़रूरी है आज हमारे मुसलमान माशरे में। आप देखें कि हमारी जो इस्लामी पहचान, हमारे इस्लाम की जो बुनियादी चीज़ें हैं, अहकाम हैं, शरायत हैं, फ़राइज़ हैं, इन सारी चीज़ों को हमने बिल्कुल ही पसे पुश्त डाल दिया है, हमने इनको सेकेंडरी दर्जा दे दिया है। आज क्या बात है, क्या वजूहात है कि जिसकी बिना पर इसके लिए स्पेशल क्लासेस चलानी पड़ रही हैं? क्योंकि ना हमारे स्कूल में ऐसा निज़ाम है, ना हमारे घरों में ऐसा माहौल है, ना हमारे पास कुछ अलग से ऐसा कोई और इंतज़ाम मौजूद है कि जहाँ पर इस्लाम की ये तालीमात आम की जाएँ, बताई जाएँ। तो आप मुझे बताइए कि एक मुसलमान ये बेसिक मालूमात कहाँ से हासिल करे। इसमें ज़्यादा कसूर आज की जनरेशन का या हम जैसे लोगों का भी नहीं है, ज़्यादा कसूर उस सिस्टम का है जो शुरू से 200-300 साल से जो सिस्टम हमारे यहाँ पर राइज कर दिया गया है। कम से कम हिंदुस्तान पर जब पहले मुसलमानों की हुकूमत थी, उस ज़माने में तो भी कुछ ना कुछ ऐसे मदरसे, ऐसे स्कूल्स पाए जाते थे जहाँ पर दीनी तालीम दी जाती थी। और ये दीनी तालीम में बुनियादी मालूमात में से, बुनियादी फ़राइज़ में से ये बात मस्त थी कि ये सारे तहारत के मसाइल बताए जाएं, घरों में पढ़ाए जाएं, बताए जाएं। लेकिन उसके बाद तो बिल्कुल ही ये सिलसिला ख़त्म हो गया और हमने स्कूल को बिल्कुल फ़र्ज़ समझ लिया। हम अपने बच्चों के लिए, आप देखिए कितने बेचैन होते हैं कि बच्चा 2.5 साल का नहीं होता, हम उसको इंतज़ार में हम अपने रहते हैं कि उसको हमें डालना है स्कूल में, नर्सरी में डालना है। अभी वो बोलना भी नहीं सीखता है, उसकी ज़ुबान भी साफ़ नहीं होती, वाज़ेह तौर पर वो अल्फाज नहीं बोलता है, लेकिन हम ख्वाब देखना शुरू कर देते हैं कि जैसे ही 2.5 साल कंप्लीट होंगे हम अपने बच्चे को नर्सरी में डाल देंगे। कितने खुश होते हैं ना हम अपने बच्चों को यूनिफॉर्म में देखकर स्कूल जाते हुए। बहुत अच्छी बात है, अल्हम्दुलिल्लाह तालीम की बहुत अहमियत है, इंसान ने तालीम ज़रूर हासिल करना चाहिए। इस्लाम तो इस बात को और बढ़ावा देता है। आप ख़ुद बताइए कि जिस दीन का सबसे पहला लफ्ज़, जिसकी सबसे पहली वही का सबसे पहला लफ्ज़ है इक़रा, पढ़ो, पढ़ अपने रब के नाम के साथ, इक़रा बिस्मि रब्बिकल लज़ी खलक, पहली वही यही थी ना हमारी। तो हमारे दीन में, हमारे इस्लाम में तो ये बात सिखाई जाती है, पहला लफ्ज़ यही है कि पढ़ो। तो बहुत खुशी की बात है अल्हम्दुलिल्लाह। लेकिन आया हम ये तो देखें कि हम अपने बच्चों को नाफे इल्म दे रहे हैं। स्कूल की तालीम बहुत ज़रूरी है, बहुत ज़्यादा ज़रूरी है, क्योंकि स्कूल की तालीम के बग़ैर हम एक कदम भी आगे नहीं बढ़ सकते। लेकिन क्या उस स्कूल की तालीम के साथ साथ एक बच्चे को क्या हमने सही मुसलमान नहीं बनाना चाहिए? क्या उस बच्चे को हमने ये तालीम नहीं देना चाहिए कि उसको अपने रब की पहचान करवाएं कि तुम्हारा रब कौन है, तुम किस उम्मत के उम्मत, तुम कौन सी उम्मती हो, किस नबी के उम्मती हो, किस नबी के पैरोकार हो, तुम्हारे रसूल की शख्सियत कैसी थी, सहाबे कराम कैसे थे, तुम्हारी हिस्ट्री क्या है, तुम एक मुसलमान हो तो मुसलमान को कैसे होना चाहिए, मुसलमान के क्या फ़राइज़ हैं, मुसलमान के क्या ज़िम्मेदारियाँ हैं उसकी। तो क्या एक बच्चे को ये सारी बातें नहीं बतानी चाहिए हमने? क्या हमारी ज़िम्मेदारी नहीं है ये वालिदैन की? क्या हमारे बच्चों का हम पर इतना हक नहीं है कि हम उनको इस्लाम की बुनियादी और बेसिक मालूमात फराहम करें? तो हम क्या मुंह दिखाएंगे कल अल्लाह सुभाना ताला को, आप बताएं? आप देखें कि इसीलिए इस्लामी टर्म में अगर आप इस्लाम की हिस्ट्री पढ़ें तो वहाँ पर सकाफत और कल्चर का लफ्ज़ ही नहीं है कि इस्लामी सकाफत। इस्लामी सकाफत नाम की कोई चीज़ नहीं, इस्लामी कल्चर कोई चीज़ नहीं है। इसके लिए लफ्ज़ बोला जाता है उस्वा। हमारे लिए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी को उस्वा कामिल बनाया गया कि अल्लाह के रसूल की ज़िंदगी में तुम्हारे लिए एक पूरा नमूना मौजूद है। ऐ लोगों जो ईमान लाए हो, एक रोल मॉडल की तरह पेश कर दिया गया। लक़द कान लकुम फ़ी रसूलुल्लाह उस्वतुन हसना, कि तुम्हारे लिए अल्लाह के रसूल की ज़िंदगी में एक मुकम्मल नमूना मौजूद है। लेकिन उस नमूने को आज हमारी नज़रों के सामने से हटा दिया गया, उस उस्वे कामिल को हटा दिया गया और कहा गया कि अच्छा दुनिया के जो लोग हमें बताते हैं उस उस्वे को फॉलो करो। जो तालीम के ज़रिए आज हमारी किताबों में हमको बताया जाता है वो हमारे लिए पत्थर की लकीर होती है, लेकिन अगर रसूल की बात आ गए तो हम कहते हैं ये कहाँ ये लेकर आ गए, ये बातें पुरानी। तो ये हमारा रवैया क्या है असल में? एटिकेट्स हम गैरों से सीखें? अगर वही एटिकेट्स गैर हमको बताएं कि खाना ऐसे नहीं ऐसे खाओ तो हम कहें कि वाह कितनी अच्छी बात बताए हैं, अमेरिकन है ना। और अगर वही बात हम कहें कि अच्छा रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ये बात फरमाई थी, हम कहते हैं 1400 साल पुरानी बात लेकर आ गए। तो ये क्या रवैया है हमारा? तो बहरहाल बात कहाँ से कहाँ निकल गई। हमारे यहाँ पर लोगों को सही तरीके से वुज़ू करना भी नहीं मालूम है, तो इसी बिना पर ये हम लोगों का एक तरह से हमारी ज़िम्मेदारी है और हमारा आज का ये एक तरह जहाद होगा, जद्दोजहद होगी कि हम इस बात को लोगों तक पहुँचाएँ, सही तालीम, दीन की सही तालीम हम लोगों तक पहुँचाएँ। ख़ुद ही ना सुने बल्कि दूसरों तक भी इसको आगे बढ़ाएँ, आगे पहुँचाएँ। तो वुज़ू के बग़ैर नमाज कबूल नहीं होती। वुज़ू से पहले बिस्मिल्लाह पढ़ना ज़रूरी है। इस पर बहुत लंबी बहसें हैं, हम उस बहस में तो नहीं पढ़ेंगे, लेकिन बहरहाल हसन हदीस हमें मिलती है सिलसिले में। हसन हदीस काबिल कबूल हैं, यानी जिस हदीस का दर्जा हसन लेवल का हो तो वह हदीस हमारे लिए काबिल कबूल हो जाती है। अन इब्ने सईद बिन ज़ैद रदी अल्लाह तआला अन्हु قال قال رسول الله صلى الله عليه وسلم لا وضوء لمن لم يذكر اسم الله عليه رواه الترمذي حسن। सईद बिन ज़ैद रदी अल्लाह तआला अन्हु कहते हैं रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिसने वुज़ू से पहले बिस्मिल्लाह ना पढ़ी उसका वुज़ू नहीं होता। ये तिरमिज़ी की रिवायत है। अच्छा, ये सईद बिन ज़ैद थोड़ा सा नया नाम लग रहा होगा ना आपको। सईद बिन ज़ैद के बारे में जानते हैं आप लोग? कौन थे सईद बिन ज़ैद, कोई बता सकता है? सईद बिन ज़ैद ये वही सहाबी हैं जो उमर रदी अल्लाह तआला अन्हु से पहले ईमान लाए थे। ये वही सहाबी हैं जिनको उमर रदी अल्लाह तआला अन्हु की बहन दी गई थी, यानी उमर रदी अल्लाह तआला अन्हु की बहन वही थे ये। और इन्होंने उमर रदी अल्लाह तआला अन्हु को इस्लाम की तरफ रागिब करने के लिए मार भी खाई थी। तो देखा आपने कितने जलीलुल क़द्र सहाबी होंगे माशाल्लाह। और इनके वालिद के बारे में आता है, कहा जाता है कि ज़माने जाहिलियत में, इन्होंने अल्लाह के रसूल का ज़माना नहीं पाया था इनके वालिद ने, लेकिन ज़माने जाहिलियत में काबा के गिर्द घूमा करते थे एक परवानों की तरह, दीवानों की तरह, और परेशान होकर अल्लाह ताला से दुआ करते थे गिड़गिड़ा कर कि अल्लाह ताला हक़ क्या है मुझ पर वाज़े कर दे। और सही इब्राहीम अलैहिस्सलाम की जो दीनी तालीम थी, इब्राहीम अलैहिस्सलाम जो दीन लेकर आए थे, अल्लाह ताला मुझ पर वो वाज़े कर दे, और अल्लाह तू गवाह है ना कि मैं इब्राहीम अलैहिस्सलाम के दीन का पैरोकार हूँ। देखा आपने कितने ज़हीन नेक और अच्छे शख्स थे। तो इसी बिना पर उनकी औलाद भी ऐसी थी, आप देखें कि उन्होंने सबसे पहले ईमान लाने में पहल की। तो बहरहाल ये सईद बिन ज़ैद ही कहते हैं कि अल्लाह के रसूल ने फरमाया जिसने वुज़ू से पहले बिस्मिल्लाह ना पढ़ी उसका वुज़ू नहीं होता। अब वुज़ू की फ़जीलत क्या है, हम वुज़ू क्यों करें, और वुज़ू की इतनी अहमियत क्यों है हमारे दीन में, और क्यों बार बार कहा गया कि वुज़ू को अच्छी तरह से करो, क्योंकि जो जितना अच्छा वुज़ू करेगा उसके आज़ा उतने ही चमक रहे होंगे क़यामत के दिन। और इसके बिना पर बहुत सारे स्कॉलर्स कहते हैं कि वुज़ू इस उम्मत की ख़ासियत में से है, इससे पहले कोई और दूसरी उम्मतों को वुज़ू नहीं दिया गया था, हमें वुज़ू स्पेशली दिया गया, यानी वुज़ू करने का हुक्म दिया गया, उसकी फजीलत है बहुत ज़्यादा ख़ास, बहुत अहमियत है उसकी। तो हम देखते हैं हदीस की रोशनी में कि वुज़ू की फजीलत क्या है। अन अबी हुरैरा रदी अल्लाह तआला अन्हु अन्न रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क़ाल इन्न हौदी अबअद मिन अयला मिन अदन लहु अशद्दु बयादन मिन अस्सलज وأحلى من الأسل باللبن، ولأنيته أكثر من عدد النجوم. وإني لأسد الناس عنه كما يسد الرجل إبل الناس عن حوضه. قالوا: يا رسول الله، أتعرفون يومئذ؟ قال: نعم، لكم سيما ليست لأحد من الأمم تردون أن لن يغر محجلين من أثر الوضوء. رواه مسلم. بہت ہی پیاری حدیث ہے. ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ میرا حوض عدن اور اعلیٰ کے فاصلے سے بھی زیادہ بڑا ہے. یہ کچھ شہروں کے نام ہیں جو یمن کی طرف پائے جاتے تھے. کہ میرا حوض عدن اور اعلیٰ کے فاصلے سے بھی زیادہ بڑا ہے، اس کا پانی برف سے زیادہ سفید، شہد اور دودھ سے زیادہ میٹھا ہے. سبحان اللہ. اس پر رکھے ہوئے برتن تعداد میں آسمان کے تاروں سے بھی زیادہ ہیں. قیامت کے روز میں دور سے امت کے لوگوں کو اس طرح اپنے حوض پر آنے سے روکوں گا جس طرح کوئی آدمی دوسرے آدمی کے اونٹوں کو اپنے حوض پر آنے سے روکتا ہے. صحابہ کرام رضی اللہ تعالیٰ عنہم نے عرض کیا: اے اللہ کے رسول صلی اللہ علیہ وسلم، کیا آپ صلی اللہ علیہ وسلم ہم کو اس روز، یعنی دوسری امتوں کے لوگوں میں پہچان لیں گے؟ یعنی کیونکہ لوگ تو بہت زیادہ ہوں گے، ہے نا؟ آپ تصور کریں ذرا کہ آدم علیہ السلام سے لے کر قیامت تک کتنے لوگ ہوں گے، اور جتنے نبی آئے ان کے پیروکار، ان تمام نبیوں کے پیروکار میں سے اللہ کے رسول اپنی امت کے لوگوں کو آسانی سے پہچان لیں گے. تو صحابہ کو اس بات پر حیرانی ہوئی. تو صحابہ نے پوچھا کہ اے اللہ کے رسول، کیا آپ ہم کو وہاں پہچان لیں گے دوسری امتوں کے لوگوں کے سامنے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا: ہاں، وضو کے بعد تمہارے ہاتھ پاؤں اس قدر روشن اور چمکدار ہوں گے کہ ایسے نشان کسی دوسرے امت کے لوگوں کے لیے نہیں ہوں گے. یہ مسلم کی حدیث ہے. سبحان اللہ. دعا کریں کہ اللہم ربنا جعلنا منہم، اللہ تعالیٰ ہمیں ان لوگوں میں شامل فرمائیں. تو دیکھا آپ نے وضو کی فضیلت، کتنی اہمیت ہے وضو کی. ایک اور حدیث سے، مختصر حدیث سے پتہ چلتا ہے جس کا مفہوم کچھ اس طرح سے ہے، جس میں اللہ کے رسول نے فرمایا کہ اب جس کو چاہے، جو چاہے اپنی روشنی جتنی بڑھانا چاہے بڑھا لے، یعنی اچھے سے وضو کرے. اسی بنا پر کہا جاتا ہے کہ ابو ہریرہ رضی اللہ تعالیٰ عنہ خاص طور سے اپنے اعضاء کو بہت اچھی طرح دھوتے تھے، اور جتنا حصہ اللہ کے رسول نے بتایا ہے اس سے تھوڑا سا آگے تک دھو لیتے تھے، یعنی جو کوہنیاں ہیں. کیونکہ آپ نے خاص طور سے فرمایا تھا نا کہ ویل للعقاب، کہ ایڑیوں کے لیے ہلاکت ہے، سوکھی ایڑیوں کے لیے جو آگ میں جائیں گی. اور اللہ تعالیٰ نے پھر اوپر قرآن کی آیت میں فرمایا، جیسے ہم نے پڑھا، اپنے ہاتھ کوہنیوں تک دھو لو. تو ابو ہریرہ رضی اللہ تعالیٰ عنہ خاص طور سے کوہنیوں تک اور تھوڑے سے اوپر کا حصہ دھو لیتے تھے تاکہ سوکھا نہ رہ جائے کوئی حصہ. وہ اپنا وضو بہت اچھے طریقے سے کرتے تھے تاکہ قیامت کے دن اللہ کے رسول کو پہچاننے میں اور آسانی ہو جائے. اس لیے ہم خاص طور سے وضو پر بہت دھیان دیں، بہت اچھے طریقے سے ہم وضو کریں تاکہ ہمارے اعضاء اس دن چمک رہے ہوں. اب وضو کا مسنون طریقہ کیا ہے وہ دیکھ لیتے ہیں. ان حمران ان عثمان رضی اللہ تعالیٰ عنہ دعا بوضوئی فتودع فغسل کفیہ ثلاث مرات ثم مدمد واستنشر ثم غسل وجهه ثلاث مرات ثم غسل یده الیمنى الى المرفق ثلاث مرات ثم غسل یده الیسرى مثل ذلك ثم مسح براسه ثم غسل رجله الیمنى الى الکعبین ثلاث مرات ثم غسل رجله اليسرى مثل ذلك ثم قال رأيت رسول الله صلى الله عليه وسلم توضع نحو وضوئي هذا. رواه مسلم. یہ سب سے اوتھینٹک حدیث مانی جاتی ہے وضو کے طریقے کے لیے. حضرت حمران رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے وضو کے لیے پانی منگایا. پہلے اپنی ہتھیلیاں تین مرتبہ دھوئیں، پھر کلی کی اور ناک میں پانی ڈالا، پھر اپنا منہ تین مرتبہ دھویا، اس کے بعد اپنا دایاں ہاتھ کوہنی تک تین مرتبہ دھویا، اسی طرح بایاں ہاتھ کوہنی تک تین مرتبہ دھویا، پھر سر کا مسح کیا، مسح کے بعد اپنا دایاں پاؤں ٹخنے تک تین مرتبہ دھویا، اور اسی طرح بایاں پاؤں ٹخنے تک تین مرتبہ دھویا. پھر فرمایا میں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کو اسی طرح وضو کرتے دیکھا ہے. یہ مسلم کی حدیث ہے. یعنی آپ اپنے ہتھیلیوں تک دونوں ہاتھ پہلے دھوئیں گے. اب جب آپ نے تین مرتبہ اپنی ہتھیلیاں دھو لیں تو پھر ایک ہاتھ میں، سیدھے ہاتھ کے ہتھیلی پر آپ پانی لیں گے، اس سے کلی کریں گے. اور اللہ کے رسول صلی اللہ علیہ وسلم کا طریقہ کار یہ تھا کہ آپ جس ہاتھ میں پانی لیتے تھے اس ہاتھ سے کلی کرتے، آدھا پانی کلی کے لیے منہ میں ڈالتے اور اسی پانی کو آگے اوپر بڑھا کر ناک میں ڈال لیتے. یعنی آپ ایک ہی پانی سے کلی بھی کرتے اور ناک میں پانی بھی چڑھاتے. वैसे दोनों तरीके दुरुस्त हैं कि आप पहले कुल्ली कर लें फिर नाक में पानी चढ़ाएं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ख़ुद ये किया करते थे कि वही पानी जो आपने जिससे कुल्ली किया है उसी का बचा हुआ पानी ऊपर नाक में लेकर चले जाते थे चढ़ाने के लिए। ये मस्तून तरीक़ेकार है। तो अगर आपसे ऐसा हो सकता है पॉसिबल तो आप ऐसे ही करिए, ज़्यादा बेहतर है। और अगर ये पॉसिबल नहीं है तो आप पहले 3 दफ़ा कुल्ली कर लीजिए, उसके बाद 3 दफ़ा नाक में आप पानी चढ़ाएंगे। लेकिन नाक में पानी चढ़ाने के लिए कहीं पर भी हमें बाएं हाथ का जिक्र नहीं मिलता कि आपने अपने लेफ़्ट हैंड से नाक में पानी चढ़ाया हो। हाँ, नाक साफ़ करने के लिए बाएं हाथ का जिक्र है, लेकिन पानी चढ़ाने के लिए दाएं हाथ का ही जिक्र मिलता है। 3 मरतबा आपने कुल्ली कर ली, उसके बाद आप दायां हाथ यानी अपना राइट हैंड कोहनी तक 3 मरतबा धोएंगे। और कोहनी तक धोने के लिए आपको वाजे तौर पे आपका आपका लिबास ऐसा हो कि आसानी से आस्तीन ऊपर चढ़ जाए। हम लोग तो इतने फैशन के मारे हुए हैं ना कि जब फैशन चलती है तो हम आस्तीनें ही गायब कर देते हैं, आस्तीनें ही नहीं होती। जब फैशन चलती है तो चूड़ीदार आस्तीन की फ़ैशन इतना सर चढ़कर बोलती है कि हम वो चूड़ीदार आस्तीन सिलवा लेते हैं अपने लिबास में। अब वो आस्तीन बेचारी क्या करें कि वो ऊपर ही नहीं चढ़ती है, चूड़ीदार आस्तीन इतनी तंग इतनी फिट होती है, क्योंकि हम तो फैशन के मारे हुए हैं, गैरों की तकलीद में सबसे आगे हैं। तो हमको भला दीन इस्लाम से क्या लेना देना, हमारे फ़राइज़ हमारे वाजिबात हमारे सुनन पूरे हों या ना हों, एक हाथ तकरीब में कोई दिन भर की अगर नमाजें चली जाती हैं तो उसमें क्या मज़ायका। कोई बात नहीं, तकरीब में नमाज छूट गई तो छूट गई, तकरीब दोबारा थोड़ी आने वाली, नमाज तो बाद में कभी भी पढ़ सकते हैं, है ना यही बात हमारा हाल। तो अब हम इतने ऐसा हमारा हाल हो गया है कि आस्तीनें चूड़ीदार होती हैं और वो वज़ू के लिए ऊपर चढ़ाई नहीं जाती। अब क्या करें, जाने दो छोड़ो, वज़ू ही नहीं करते हैं। बाज़ लोग तो ऐसा करते हैं कि आस्तीनों पर मसाह कर लेते हैं, कहते हैं चलो नमाज पढ़ लेते हैं, इन्हें दीन को खेल और तमाशा बना लिया, दीन को मजाक बना लिया। तो लिबास ऐसा सिला हुआ हो एक मुसलमान खातून का कि उसको कहीं पर भी किसी भी वक्त वज़ू करने की ज़रूरत पेश आ जाए तो वो आराम से वज़ू कर सके। तो कोहनियों तक हाथ धोए जाएंगे और कोहनियों को अच्छी तरह अंदर से और बाहर से उसको रब किया जाएगा, मला जाएगा। क्यों? क्योंकि कोहनियों का हिस्सा खुश्क रह जाता है बाज़ औक़ात, क्योंकि खुश्की की वजह से वहाँ पर रिंकल्स ज़्यादा होते हैं या वो हिस्सा खुश्क पता नहीं क्यों होता है, लेकिन अक्सर लोगों का ऐसे ही रहता है। तो आप बाकायदा उसको रब करके धोएंगे ताकि वो हिस्सा भीग जाए। दायां हाथ धोएंगे आप 3 मरतबा, उसी तरह फिर बायां हाथ धोएंगे। उसके बाद आप इन्हीं पहले कुल्ली कर ली, फिर नाक में पानी डाला, फिर अपना चेहरा धोया 3 दफ़ा, उसके बाद दायां हाथ और फिर बायां हाथ। अब बायां हाथ जब आपने धो लिया तो उसके बाद सर का मसह करेंगे। सर का मसह जब आप करेंगे तो पानी हाथ में जो आपने हाथ धोया था और वो पानी बचा, उसी पानी को लेकर आप सीधा सर के सामने के हिस्से से आप अपने दोनों हाथों को मिलाकर लेकर जाएंगे। दोनों हाथों की उंगलियां एक दूसरे को आप टच करिए और इसी पोजीशन में आप पेशानी की तरफ से पीछे हाथ ले जाएंगे मसा करने के लिए और पीछे तक लाएंगे, जिसको सर का हमारे सबसे आखिर का हिस्सा है जिसको हम गुद्दी कहते हैं, वहाँ तक आप लाएँगे जहाँ से चोटी डालना हम शुरू करते हैं, समझे ख़वातीन अगर लंबे लंबे बाल हों तो अपने पीछे तक जहाँ से चोटी डालना शुरू करते हैं तो वहाँ तक आप हाथों को लाएंगे और वहाँ से वापस उसी पोजीशन में आप हाथ सामने ला लेंगे। ये सहाबे कराम का बताया हुआ सही तरीक़ेकार है, जिस तरह से अल्लाह के रसूल ने मसाह किया था। तो सर के आगे हिस्से से आपने लेकर गए अपने हाथों को, पीछे तक लाए, पीछे से वापस फिर सामने लाए अपने हाथ अपने। तो ये सही मसाह का तरीका है, ठीक है। तो आपने मसाह कर लिया, उसके बाद आप अपना दायां पांव टखने तक 3 मरतबा धोएंगे। टखना आपको मालूम होगा ना, जो उभरी हुई हड्डियां हैं आप देखें दोनों साइड में हमारे पैरों के एड़ी से ऊपर, तो उसको टखना कहते हैं। तो अपना दायां पांव टखने तक 3 मरतबा आप धोएंगे और पैर धोने में भी वही आप ख्याल मलहूज रखेंगे। इस बात का आप ध्यान रखेंगे कि आप अपने पैर अपने हाथों की उंगलियों से रब करके धोएं। बाज़ रिवायत से भी पता चलता है कि आप अपने उंगलियों पैरों की उंगलियों में हाथों की उंगलियों से पानी डालकर उसको वेट करें, गीला करें, ताकि ऐसा ना हो कि पैरों की उंगलियों के बीच का जो हिस्सा है वो सूखा रह जाए, क्योंकि हमारे पैर भी बहुत खुश्क हो जाते हैं, खुसूसन ख़वातीन के एड़ियाँ तो बहुत अक्सर ख़वातीन की फट जाती हैं और बहुत खुश्क हो जाती हैं, जिसकी बिना पर अगर आप सिर्फ टैप खोल दें और पैर नीचे कर दें तो एड़ियाँ तो भीगेंगी ही नहीं। اور پانی اوپر سے ہی بہ جائے گا، اندر تک وہ سب چیزیں گیلی نہیں ہوگی۔ تو لہٰذا ہاتھ سے رب کر کے باقاعدہ پیر کے سامنے کے حصے کو پیچھے کے حصے کو دھوئیں گے، پورا پیر اس میں شامل ہے۔ تو اپنا دایاں پاؤں ٹخنوں تک 3 مرتبہ دھویا اور اسی طرح بایاں پاؤں ٹخنوں تک 3 مرتبہ دھویا۔ پھر فرمایا، میں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کو اسی طرح وضو کرتے دیکھا ہے۔ شاید بیچ میں چہرے کا ایکسپلینیشن ہم بھول گئے تھے، تو چہرہ دھوتے وقت آپ اس بات کا خیال رکھیں کہ چہرہ جب آپ دھوئیں گے تو چہرے کا مطلب ہے کہ اوپر پیشانی سے لے کر نیچے تھوڑی تک، اور دونوں کانوں کی لویں، جو کان کا نیچے کا حصہ ہے آپ کا چھوٹا سا، تو وہاں سے لے کر دونوں طرف، اور سر کے مسح میں کان بھی شامل ہے۔ جب سر کا مسح آپ کریں گے اور آگے سے ہاتھ لے کر جائیں گے، پیچھے سے واپس لائیں گے، اور پھر جب پیچھے سے واپس ہاتھ لائیں گے تو اپنی جو، جس کو ہم کلمے والی انگلی کہتے ہیں، کلمے والی انگلی کو آپ اندر کریں گے کانوں کے اندر، اور جو انگوٹھا ہوگا آپ کا، وہ انگوٹھا آپ کانوں کے پیچھے اوپر تک لے جائیں گے، پھر اوپر سے نیچے لائیں گے۔ یہ کانوں کا مسح ہوا۔ تو سر میں دراصل کان بھی شامل ہیں، تو سر اور کانوں کا مسح اسی طرح سے ہوگا۔ شہادت والی انگلی کانوں کے اندر جائے گی، انگوٹھا پیچھے جائے گا، ٹھیک ہے۔ اسی طرح سے چہرہ دھوتے وقت آپ خاص طور سے اس بات کا خیال رکھیں گے کہ آپ کی آنکھوں میں، چونکہ رات میں آپ سو کر جب اٹھیں گے یا دوپہر میں سو کر اٹھتے ہیں، تو آپ کو معلوم ہوگا کہ ہمارے آنکھوں میں کارنر پر کچھ کچرا سا لکوڈ میل جمع ہو جاتا ہے، اور وہ لکوڈ میل جو ہے وہ جم جاتا ہے، سوکھ جاتا ہے، تو اس کو نکالنا ضروری ہے۔ اگر آپ اس کو صاف نہیں کرتے ہیں تب بھی بال برابر جگہ تو ضرور سوکھی رہ جائے گی۔ تو لہٰذا وہ آنکھوں کے چپڑے جو ہوتے ہیں، جو آنکھوں کا میل ہوتا ہے جو سوکھ جاتا ہے، اس کو صاف کرنا ضروری ہے۔ تو جب آپ چہرہ دھوئیں تو باقاعدہ خاص طور سے ناک اور آنکھ کے پاس احتیاط کے ساتھ دھوئیں کہ کوئی چیز بال برابر جگہ بھی سوکھی نہ رہے آپ کی، اس بات کا خاص طور سے خیال رکھیں۔ تو اب آپ نے دیکھا کہ کتنا ضروری ہے ایک مسلمان خاتون کا جو لباس ہوتا ہے وہ بھی اس حساب سے اس کو سلوانا چاہیے کہ اس کا وضو برابر ہو سکے، کہ وضو کرنے میں اس کو تکلیف نہ ہو، پریشانی نہ ہو کہ وہ آستین کیسے چڑھائے اور کیسے اس کو نکالے۔ تو بہرحال یہ خاص باتیں، جو کچھ پوائنٹس تھے، وہ آپ کو ذہن میں ضرور رکھنے چاہیے، خصوصاً پیر دھوتے وقت ایڑیوں کی جگہ، ہاتھ دھوتے وقت کوہنیوں کی جگہ، اور چہرہ دھوتے وقت آنکھوں کی جگہ، اور ناک کے بازو کا جو حصہ ہوتا ہے، اکثر لوگوں کا ناک کے بازو کا حصہ بھی سوکھا رہ جاتا ہے۔ تو آنکھوں کے گرد اور ناک کے بازو، آپ کا چہرہ جب آپ دھوئیں تو مکمل طریقے سے اس کو دھوئیں، مکمل طریقے سے چہرہ بھیگنا چاہیے۔ وضو سے پہلے نیت کے جو ثابت شدہ الفاظ ہیں، جو ہمارے یہاں مشہور ہیں، نوئی تو انتودو، یہ کرنا سنت سے ثابت نہیں ہے، اس کی کوئی ضرورت نہیں ہے۔ پھر وضو کے دوران مختلف آزاد ہوتے وقت اسی طرح کی جو مشہور دعائیں ہیں، جو ہمارے یہاں پر موجود ہیں، وہ بھی پڑھنا سنت سے ثابت نہیں ہے۔ وضو کے بعد جو دعائیں پڑھنی مسنون ہیں وہ ہم دیکھ لیتے ہیں۔ عن عمر ابن خطاب رضی اللہ تعالیٰ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم ما منکم من احد یتودأ فيسبغ الوضوء ثم يقول اشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله الا فتحت له ابواب الجنه الثمانيه يدخل من ايها شاء۔ رواه احمد ومسلم وابو داود والترمذي۔ ترمذی کے الفاظ کچھ زیادہ ہیں، اللهم اجعلني من التوابين واجعلني من المتطهرين۔ عمر رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا، اگر کوئی شخص مکمل وضو کر کے یہ دعا پڑھ لے کہ اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمدن عبدہ ورسولہ، تو میں گواہی دیتا ہوں اللہ تعالیٰ کے سوا کہ کوئی الہ نہیں، اس کا کوئی شریک نہیں، میں گواہی دیتا ہوں کہ محمد صلی اللہ علیہ وسلم اللہ کے بندے اور اس کے رسول ہیں، تو اس کے لیے جنت کے 8 دروازے کھول دیے جاتے ہیں کہ جس سے چاہے داخل ہو۔ یہ احمد اور مسلم کی حدیث ہے، لیکن ترمذی کی حدیث میں یہ الفاظ زیادہ ہیں، اللہم اجعلنی من التوابین واجعلنی من المتطہرین، کہ اے اللہ مجھے توبہ قبول کرنے والوں اور پاک رہنے والوں میں سے بنا۔ اب آپ دیکھیں کہ یہ صحیح دعا ثابت ہے۔ ہمارے یہاں پر کیا مشہور ہے، اس تعلق سے جتنی بھی احادیث ہیں سب میں ہر طرح کا ذوف پایا جاتا ہے کہ جب چہرہ دھو تو یہ دعا کرو، جب ہاتھ دھو تو یہ دعا پڑھو، جب کان میں مسح کرو یا سر میں مسح کرو تو یہ دعا کرو۔ تو ہر اعضا کے ساتھ कोई दुआएं करना साबित ही नहीं है। सिर्फ वज़ू से पहले आप बिस्मिल्लाह पढ़ेंगी, बिस्मिल्लाह कहकर अपना वज़ू शुरू करेंगी और वज़ू ख़त्म होने के बाद वॉशरूम से बाहर आने के बाद आप ये दुआ पढ़ेंगी। ठीक है, ये दुआ सही अहादीस से साबित है और इस हदीस का आप देखें कितना फ़ायदा बताया गया है कि अगर आप ये दुआ पढ़ लेते हैं तो कहा जाता है कि जन्नत के जो 8 दरवाज़े हैं उन 8 दरवाज़ों में से उसके लिए दरवाज़े खोल दिए जाते हैं कि जिससे चाहे दाखिल हो। सुभान अल्लाह। अल्लाहुम्मा रब्बना जअलना मिनहुम, दुआ करें अल्लाह ताला से कि अल्लाह ताला हमें भी उनमें शामिल फरमाएं। वज़ू करते हुए पानी के इस्तेमाल में एहतियात करना चाहिए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हर वज़ू के साथ मिसवाक करने की तरगीब दिलाई है। तरगीब का मतलब शौक। अन अबी हुरैरा रदियल्लाहु ताला अन्हु अन्न रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम क़ाल लौला अन अशुक्क अला उम्मती लअमरतुहुम बिस्सिवाकि मअ कुल्लि वुदूइ। रवाहु मालिक व अहमद व नसाई। हदीस सही। अबू हुरैरा रदियल्लाहु ताला अन्हु से रिवायत है कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर मुझे उम्मत की तकलीफ़ का एहसास ना होता तो मैं हर नमाज के साथ मिसवाक करने का हुक्म देता। इसे मालिक, अहमद और नसाई ने रिवायत किया है। देखा आपने कितनी अहमियत है मिसवाक की, और मिसवाक के बहुत सारे दूसरे फ़ायदे भी हैं और सबसे बढ़कर बात यह कि ये सुन्नत है, तो लिहाजा हम इसे ज़रूर करें। उसकी फजीलत बताई गई है मिसवाक की। अन आयशा रदियल्लाहु अन्हा क़ालत قال رسول الله صلى الله عليه وسلم السواك مطهرة للفم مرداة للرب رواه الشافعي واحمد والدارمي والنسائي حديث صحيح عائشہ رضی اللہ تعالی عنہ فرماتی ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا مسواک منہ کی پاکیزگی اور رب تعالی کی خوشنودی کا باعث ہے سبحان اللہ روزہ نہ ہو تو وضو کرتے وقت ناک میں پانی اچھی طرح چڑھانا چاہیے हाथ पाँव की उंगलियों और दाढ़ी का खलाल करना मस्तून है। खलाल मतलब उंगलियों को उसके अंदर घुमाना। अन लकीत बिन सबूरा قال قال رسول الله صلى الله عليه وسلم اسبق الوضوء وخلل بين الاصابع وبالغ في الاستنشاق الا ان تكون صائما رواه ابو داود والترمذي والنسائي وابن ماجه حديث صحيح। हज़रत लकीद बिन सबूरा रदी अल्लाह ताला अन्हु कहते हैं कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वज़ू अच्छी तरह कर, हाथ पांव की उंगलियों में खलाल कर, और अगर रोज़ा ना हो तो नाक में पानी अच्छी तरह चढ़ा। इसे अबू दाऊद, तिर्मिज़ी, नसाई और इब्ने माजा ने रिवायत किया है। आपने देखा कि इस सहाबा कराम की मेहनत, इस सहाबा कराम का शौक़ और जज्बा था जिन्होंने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ हर वक्त गुजारा और आपकी बातों को याद रखा और हम तक वो बातें पहुँचाईं। वाकई में अगर हम मुहद्दिसीन के बारे में पढ़ें और जो अहादीस को जिन लोगों ने महफूज किया, उसको लिखा और हम तक पहुँचाया और उसके बारे में इतनी छानबीन की, बहुत ही इंटरेस्टिंग, बहुत ही अच्छा, बहुत ही बेहतरीन टॉपिक है तदवीन हदीस या हदीस की हिफाजत कैसे की गई। और हम में से सबको जानना चाहिए जो आज हम अहादीस पढ़ रहे हैं, ये अहादीस पढ़ने की वजह से कितना हमें फ़ायदा हो रहा है। तो कितने लोगों की कुर्बानियाँ थी, कितने लोगों ने अपनी ज़िंदगी के पूरे पूरे साल इसमें लगा दिए। किसी ने 40 साल, किसी ने 50 साल, किसी ने 60 साल, किसी ने अपनी पूरी ज़िंदगी इन अहादीस को जमा करने में लगा दी और ज़िंदगी भर सफ़र करते रहे और लोगों से अहादीस सुनते रहे, फिर उसकी छानबीन की, उसकी तहकीक की कि आया यह हदीस सही है या गलत, क्या लोगों ने अपने दिल से तो नहीं लगा दी। बहुत ही इंटरेस्टिंग टॉपिक है ये। ज़रूर आपको मौका मिले तो ज़रूर पढ़िएगा तदवीन हदीस या हिफाजत हदीस कैसे हुई या किस तरह हुई। एक कोर्स की सूरत में भी है अगर आप पढ़ना चाहें, वैसे ही सुनना चाहें, ना भी आप कोर्स करें, कम अज़ कम सिर्फ अपनी मालूम के लिए ज़रूर सुनिएगा, बहुत इंटरेस्टिंग टॉपिक है। तो आपको मालूम होगा कि लोगों ने कैसी कुर्बानियाँ दी, अल्लाह ताला ने कैसे उनके दिलों में अल्लाह के रसूल की मोहब्बत पैदा की, अपने दीन के लिए किस तरह से उन्होंने एक तरह से एक सराउंडिंग वॉल जो होती है, जो हर किस्म के तूफ़ान से अंदर वालों को महफूज रखती है दीवार, तो ये सारे मुहद्दिसीन वैसी दीवार बन गए थे कि हदीस को उन्होंने महफूज किया। और ये उनका हम पर बहुत बड़ा एहसान है। अल्लाह ताला उनको बहुत जज़ाए खैर दे, उनकी तमाम कोशिशों को कबूल फरमाए और अल्लाह करे कि हम भी अपना कुछ ना कुछ हिस्सा इसमें डालने वाले बने इंशाअल्लाह ताला। तो इस सहाबे कराम जिन्होंने अल्लाह के रसूल से सुना अहादीस, फिर इनसे मुहद्दिसीन ने सुनी और हम तक पहुँचाई, तो वो कहते हैं कि अल्लाह के रसूल ने फरमाया कि वज़ू अच्छी तरह कर, हाथ पांव की उंगलियों में खलाल कर, और अगर रोज़ा ना हो तो नाक में अच्छी तरह पानी चढ़ा। अन उस्मान रदियल्लाहु तआला अन्हु अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम कान युखल्लिलु लिहयतिही फिल वुदू रवाहु तिर्मिज़ी। حدیث صحیح. عثمان رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم وضو کرتے ہوئے داڑھی کا خلال کرتے تھے، اسے ترمذی نے روایت کیا ہے. صرف چوتھائی سر کا مسح کرنا سنت سے ثابت نہیں، گردن کا مسح کرنا سنت سے ثابت نہیں. سر کے مسح کا مستون طریقہ. ان عبداللہ ابن زید بن عاصم رضی اللہ تعالیٰ عنہ فی صفت الوضوء قال مسح رسول اللہ صلی اللہ علیہ وسلم رأسہ بیدہ فأقبل بہما وأدبر بدا بمقدم رأسہ حتی ذهب بہما الى فقہ ثم ردہما الى المکان الذی بدا منہ، رواہ البخاری. عبداللہ بن زید بن عاصم رضی اللہ تعالیٰ عنہ وضو کا طریقہ بیان کرتے ہوئے کہتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم نے اپنے سر کا مسح اس طرح کیا کہ اپنے دونوں ہاتھ آگے سے پیچھے لے گئے اور پیچھے سے آگے لائے، یعنی پہلے سر کے اگلے حصے سے شروع کیا اور دونوں ہاتھوں کو گدی تک لے گئے، پھر جہاں سے شروع کیا تھا وہیں تک واپس لے آئے. اسے بخاری نے روایت کیا ہے. سر کے ساتھ، یعنی سر کے مسح کے ساتھ کانوں کا مسح بھی ضروری ہے، اور کانوں کے مسح کا مسنون طریقہ یہ ہے. ان عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما فی صفت الوضوء قال ثم مسح رسول اللہ صلی اللہ علیہ وسلم برأسہ وأذنیہ باطنہما بالسباحتین وظاہرہما بإبہامیہ، رواہ النسائی. عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ وضو کا طریقہ بتاتے ہوئے فرماتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم نے اپنے سر کا مسح کیا اور اپنی شہادت کی دونوں انگلیوں سے کانوں کے اندر اور اپنے دونوں انگوٹھوں سے دونوں کانوں کے باہر کے حصے کا مسح کیا، یعنی ایک کان میں ایک انگلی اور دوسرے کان میں دوسرے ہاتھ کی انگلی. تو کان کے اندر شہادت کی انگلی جائے گی اور کان کے پیچھے انگوٹھا جائے گا. تو اس سے کیا باتیں معلوم ہوئیں؟ کہ سر کے مسح کا مسنون طریقہ بھی ہم نے پڑھ لیا، کانوں کا مسح کس طرح کریں گے وہ بھی ہم نے جان لیا، لیکن احادیث سے ہمیں کہیں پر بھی گردن کا اور ایک چوتھائی سر کے مسح کا کہیں سے ہمیں جواز نہیں ملتا ہے. تو ہم اس معاملے میں تھوڑا کیئرفل رہیں، اور جو صحیح احادیث سے بات ہمیں پتہ چلتی ہے بہتر ہے کہ ہم اس پر عمل کریں. پگڑی پر مسح کرنا جائز ہے. ان مغیرۃ بن شعبہ رضی اللہ تعالیٰ عنہ ان النبی صلی اللہ علیہ وسلم تودع فمسح بناصیته وعلی الامامۃ وعلی الخفین، رواہ مسلم. مغیرہ بن شعبہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے وضو کرتے ہوئے پیشانی کے بالوں، پگڑی اور موزوں پر مسح کیا. یہ مسلم کی حدیث ہے. یعنی اگر کوئی پگڑی پہنے ہوئے، پگڑی معلوم ہوگی نا آپ کو، پہلے جو امامہ باندھا جاتا تھا سر پر، آج بھی بہت سارے لوگ باندھتے ہیں، تو اللہ کے رسول صلی اللہ علیہ وسلم سے بھی ثابت ہے. لیکن آپ نے پیشانی کے بال، جو کچھ بال سامنے آ گئے ہوں گے، اس پر مسح کیا اور پھر باقی کا مسح پگڑی پر کیا. وضو کر کے پہنے ہوئے جوتوں، موزوں اور جرابوں پر مسح کیا جا سکتا ہے. جراب مطلب ساکس. یہ بھی آپ کہہ سکتے ہیں کہ اس زمانے میں جو چمڑے کے ساکس ہوا کرتے تھے، ایسے جوتے ہوتے تھے جو لیدر کے ہوتے تھے اور بہت اونچائی تک پہنے جاتے تھے، کیونکہ سفر بہت زیادہ تکلیف دہ ہوا کرتا تھا. راستے میں کسی بھی قسم کے، ہو سکتا ہے ایسے موزی جانور ہوں یا پھر ریت ہوتی تھی جس سے پاؤں دھنس جانے کا خطرہ رہتا تھا، تو لہٰذا وہ ایسے جوتے سلواتے چمڑے کے جو گھٹنوں تک آ جاتے تھے، تو اس کو بھی جراب کہتے ہیں. اور موزے تو عام ہمارے ساکس، لیکن اب آج کل تو ویسی قسم رہی نہیں، تو لہٰذا دونوں بھی چیزیں ساکس ہی کہلاتی ہیں. مدت مسح مقیم کے لیے ایک دن رات اور مسافر کے لیے تین دن رات ہے. مسح یعنی آپ نے وضو کیا اور وضو کرنے کے بعد آپ نے ساکس پہن لیے. اب ہو سکتا ہے کہ آپ کی ڈیوٹی ایسی ہو کہ آپ کو بیچ میں وضو کرنے کے لیے آپ دوبارہ نہیں جا سکتے، کیونکہ کچھ غیر مسلم ممالک میں ایسے واش روم بنے ہوئے ہیں جہاں پر کوئی قسم کا پانی نہیں آتا ہے، پانی نہیں ہے. اب آپ کیا کریں گے؟ تو اس صورت میں آپ اگر ساکس پہنے ہوئے تھے اور آپ باوضو کر آپ نے ساکس پہنا تھا، اب پیر دھونے کے لیے آپ شوز نہیں اتار سکتے، ساکس نہیں اتار سکتے، تو آپ اپنے اسی ساکس پر مسح کر لیں گے. یہ درست ہے. اور مقیم جو بات یہاں پر کہی گئی کہ جو اپنے گھر میں ہی رہ رہا ہے، اپنے شہر میں ہے، شہر سے کہیں باہر نہیں گیا. اب ہو سکتا ہے آپ کے گھر کوئی بہت بوڑھے کوئی لوگ ہوں، آپ کے والدہ میں سے کوئی ہو سکتا ہے، آپ کی دادی میں سے کوئی ہو سکتا ہے، یا آپ کی والدہ کی دادی ہو سکتی ہیں، کوئی بھی ہو سکتا ہے گھر میں. جو بوڑھے لوگ ہوتے ہیں ان کو سردی زیادہ لگتی ہے، بار بار وضو نہیں کر سکتے، اس سے بیمار پڑنے کا خطرہ ہوتا ہے. اب ان کو سردی کی بنا پر ساکس پہنا کر رکھتے ہیں، بار بار ساکس کیسے اتاریں گے، کتنی دفعہ پیر دھلائیں گے، اب نماز تو پڑھنا ہے، تو کیا کریں؟ تو ایسی صورت میں ان کے لیے بات جائز ہے کہ اگر وہ گھر میں ہی ہیں تو اس صورت میں وہ ایک دن اور ایک رات، یعنی ٹوٹل 24 گھنٹے وہ مسح کر کے رہ سکتے ہیں، یعنی ایک دفعہ وضو کر لیا اور باقی کے پورے ایک دن اور رات وہ مسح کی حالت میں ہی نماز پڑھ سکتے ہیں، یعنی وضو کر لیں گے، ساکس نہیں اتاریں گے، پیر نہیں دھوئیں گے بار بار. اور جو مسافر شخص ہوگا اس کے لیے سہولت ہے کہ وہ 3 دن اور 3 رات تک کر سکتا ہے. دیکھا آپ نے کتنی اللہ تعالیٰ نے سہولت دی ہے کہ چونکہ مسافر ہے اور مسافر ہوتے ہوئے راستے میں ہو سکتا ہے کہ پانی نہ ہو، راستے میں ہو سکتا ہے کہ کچھ مسائل پیش آ جائیں، اس صورت میں اس کے لیے اتنی گنجائش ہے کہ وہ 3 دن 3 رات تک کے اپنے ساکس پہنے رہ سکتا ہے اگر اس نے وضو کی حالت میں پہنا تھا. جنبی ہونا مدت مسح ختم کر دیتا ہے، مطلب اگر کسی کو حالت جنابت پیش آ گئی تو اس صورت میں اب اس کو ساکس اتارنے پڑیں گے اور اس کو پھر اب مسح وہ نہیں کر سکتا، اس کو غسل کرنا پڑے گا. اور اگر کہیں پانی نہیں ہے، غسل نہیں ہو سکتا، تو کم از کم اس کو تیمم کرنا پڑے گا، لیکن بہرحال جنابت کی حالت میں مسح ختم ہو جاتا ہے. عن المغیرہ بن شعبہ رضی اللہ تعالیٰ عنہ قال تودع النبی ومسح علی الجوربین والنعلین رواہ احمد والترمذی وابو داؤد وابن ماجہ، حدیث صحیح. مغیرہ بن شعبہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم نے وضو کرتے وقت جرابوں اور جوتوں پر مسح کیا. تو اس سے معلوم ہوتا ہے کہ ساکس اور جوتے بھی اگر پہنے ہو تو ساتھ میں اس پر بھی مسح کیا جا سکتا ہے. عن صفوان بن اسار رضی اللہ تعالیٰ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم یامرنا اذا کنا سفرا اللہ تنزع خفافنا 3 ایام ولیالیہن الا من جنابتی ولکن من غائط و بول و نوم رواہ ترمذی و نسائی. صفوان بن اسال رضی اللہ تعالیٰ عنہ کہتے ہیں، یعنی ان سے روایت ہے کہ جب ہم سفر میں ہوتے تو رسول اکرم صلی اللہ علیہ وسلم 3 دن رات موزے پہنے رکھنے کا حکم دیتے، خواب پیشاب پخانے کی حاجت ہو یا نیند آئے، البتہ جنابت کی وجہ سے موزے اتارنے کا حکم دیتے تھے. یہ ترمذی کی حدیث ہے اور حدیث صحیح ہے. تو اس سے کیا معلوم ہوا کہ یہ صحابی صفوان بن اسال انہوں نے اللہ کے رسول کے ساتھ سفر کیا. تو اس بنا پر یہ کہتے ہیں کہ ہم جب اللہ کے رسول کے ساتھ سفر میں ہوتے تو اللہ کے رسول صلی اللہ علیہ وسلم ہمیں 3 دن رات موزے پہنے رکھنے کا حکم دیتے. آپ دیکھیں یہ بات خاص طور سے دھیان رکھیے آپ کہ 3 دن رات کا ذکر ہے، ٹھیک ہے نا، انہیں صرف دن کا ذکر نہیں ہے بلکہ دن کے ساتھ رات بھی ہے. اسی طرح سے اوپر ہم نے جو پڑھا تھا مقیم کے لیے 1 دن 1 رات ہے اور مسافر کے لیے 3 دن 3 رات ہے. تو 3 دن اور رات ساتھ میں اس کی اجازت تھی کہ موزے پہنے رہو، لیکن اگر جنابت کی حالت پیش آ جاتی تو اس صورت میں پھر موزے اتارنے کا حکم دیتے. عن علی بن ابی طالب رضی اللہ تعالیٰ عنہ قال جعل النبی صلی اللہ علیہ وسلم 3 ایام ولیالیہن للمسافر ویوم ولیلۃ للمقیم یعنی فی المسح علی الخفین رواہ مسلم. علی بن ابی طالب رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے 3 دن رات مسافر کے لیے اور 1 دن رات مقیم کے لیے موزوں کے مسح کی مدت مقرر فرمائی ہے. اسے مسلم نے روایت کیا ہے. وضو کے اعضاء میں سے کوئی جگہ خشک نہیں رہنی چاہیے. عن انس رضی اللہ تعالیٰ عنہ قال رأی النبی صلی اللہ علیہ وسلم رجلا وفی قدمہ مثل موضع ظفر لم یسبہ الماء فقال له رسول اللہ صلی اللہ علیہ وسلم ارجعی فأحسن وضوءک رواہ ابو داود والنسائی، حدیث صحیح. انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ایک آدمی کو دیکھا جس کے پاؤں میں وضو کرنے کے بعد ناخن جتنی جگہ خشک تھی. رسول اکرم صلی اللہ علیہ وسلم نے اسے حکم دیا واپس جا کر اچھی طرح وضو کر. یہ ابو داؤد اور نسائی کی روایت ہے. دیکھا آپ نے اب کہ ناخن کی اتنی جگہ خشک رہ گئی تھی، تب اللہ کے رسول نے اسے فرمایا کہ واپس جاؤ اور دوبارہ وضو کرو، اچھے طریقے سے وضو کرو. تو اس سے کیا بات معلوم ہوئی کہ بال برابر جگہ بھی سوکھی نہیں رہنی چاہیے. تب آپ مجھے بتائیے کہ کیسے پاسبل ہے کہ ہماری آستینیں اوپر نہ چڑھتی ہوں، کوہنی تک نہ چڑھ رہی ہو اور ہم بس آدھے ہاتھ کو دھو لیں، یا ایسا کوئی لباس پہنا ہے جس کی وجہ سے صحیح سے وضو نہیں ہو سکتا ہے، یا نماز پڑھنے کے دوران بھی بعض اوقات لوگ اتنی اونچی شلواریں پہن لیتے ہیں، آستینیں چھوٹی ہوتی ہیں، ستر کمپلیٹ نہیں ہوتا اور نماز پڑھ رہے ہوتے ہیں، اوپر سے دوپٹہ پھسلنے والا، اتنا پتلا دوپٹہ ہوتا ہے کہ ہر چیز نظر آ رہی ہوتی ہے، گردن نظر آ رہی ہوتی ہے، آدھی آستینیں تو پورے ہاتھ نظر آ رہے ہوتے ہیں، تو کیسے نماز ہو سکتی ہے؟ ستر کمپلیٹ ہونا ضروری ہے عورت کے لیے، بغیر ستر کے عورت کی نماز بھی نہیں ہوتی. تو بہت ضرورت ہے اس بات کی کہ ہم اپنے دین کی جو بنیادی باتیں ہیں جس پر ہماری پوری عبادت کا انحصار ہے کہ ہماری عبادتیں قبول ہوں گی نہیں ہوگی. اور آپ دیکھیں کہ قیامت کے دن سب سے پہلا سوال کس بات کا ہوگا؟ نماز کے بارے میں نا، نماز کے بارے میں پوچھا جائے گا کہ نمازوں کا کیا حال تھا. اب آپ دیکھیں کہ ہم کو تو ایک ہی چیز پر بھروسہ ہے بس اپنے، دوسرے کوئی ایسے اعمال تو ہمارے ہیں نہیں جو ہم نے بہت زیادہ کیے ہوں. ایک نماز پر ہمیں بہت بھروسہ ہے کہ الحمدللہ ہم نماز کے پابند ہیں، لیکن اگر ہماری وہی نماز اگر قابل قبول نہ ٹھہری اللہ کے پاس تو پھر کیا رہے گا ہمارے پاس؟ آپ بتائیے، کوئی ہمارے پاس موقع ہوگا کہ ہم دوبارہ آئیں دنیا میں اور پڑھ سکیں نماز؟ یہ تو ہمارا فرسٹ اینڈ لاسٹ ہمارا ٹائم پیریڈ ہے جو بھی ہم کو ملا ہے، یہی وقت ہے ہمارے لیے آج. ہمارے پاس جو بھی ہے اسی میں ہمیں سب کچھ کرنا ہے، اپنے آخرت کے لیے ایسے کام انجام دینا ہے جس سے ہماری آگے کی زندگی بہتر ہو، آخرت کی زندگی کامیاب ہو. تو اس شخص نے تھوڑی سی جگہ سوکھی رہ گئی تھی اس کی، تو اللہ کے رسول نے اس کو دوبارہ بھیجا اور کہا کہ اچھی طرح وضو کر. اسی طرح عن ابی ہریرہ رضی اللہ تعالیٰ عنہ ان النبی صلی اللہ علیہ وسلم رأی رجلا لم یغسل عقبہ فقال ویل للعقاب من النار، رواہ مسلم. ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ایک آدمی کو دیکھا جس نے وضو میں اپنی ایڑھی نہیں دھوئی تھی، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا خشک ایڑھیوں کے لیے آگ کا عذاب ہے. یہ مسلم کی حدیث ہے. یعنی وضو تو کر رہے ہیں لیکن اگر ایڑھیاں خشک رہ گئی تو اس کے باوجود آپ دیکھیں کہ آگ کا عذاب ہے. ہم سے تو ایک بھاپ برداشت نہیں ہوتی روٹی کی، تو کچھ یہ کہ ایڑیاں آگ میں جلے کیسے ہم برداشت کر سکیں گے، اللہ نہ کرے. تو ان سب سے آگ سے بچے رہنا ہے تو ہمیں وضو اچھی طرح درست طریقے سے کرنا ہوگا، اور خصوصاً پیر دھوتے وقت اچھا خیال رکھنا ہے، کیونکہ آج کل جو سسٹم ہو گیا ہمارے واش روم میں بس نل لگی ہوئے ہیں واش رومس میں. پیر دھونے کے لیے تو سنک میں اوپر پیر اٹھاؤ کیونکہ نیچے آپ پیر نہیں دھو سکتے، واش روم گیلا ہو جائے گا. اور اگر پیر دھونے کے لیے دوسری جگہ بنی ہوئی بھی ہے تو ہم کیا کہتے ہیں ٹیپ کھول دیتے ہیں، کیونکہ ہم کو جھکنا گوارا نہیں ہوتا، کیونکہ ہم بیٹھ کر وضو نہیں کرتے ہیں، ہم کھڑے رہ کر وضو کرنے کی عادت ہو گئی ہے ہم کو. تو کھڑے رہنے کی صورت میں ہم کیا کرتے ہیں پیر نل کے آگے ٹیپ کے آگے لگا دیتے ہیں. اب وہ پانی گر رہا ہے، جتنا پیر پر گر رہا ہے بس کافی ہے. اب اس سے ہماری ایڑیاں گیلی ہوئی یا نہیں ہوئی، ہمارے تلوے، ہمارے پیچھے کے پیر کا حصہ خشک ہونے کی وجہ سے سوکھا رہتا ہے یا گیلا ہوتا ہے، ہمیں اس کی کوئی پرواہ نہیں. تو ایسے نہیں ہونا چاہیے. اسی لیے وضو کی تعریف میں ہم نے کیا پڑھا کہ جسم کے مخصوص اعضاء کو دھونا اور ملنا. ملنا تو ملنا مطلب کیا ہے؟ رب کرنا، اپنے ہاتھوں سے ٹچ کر کے، اپنے ہاتھوں سے مس کر کے پیر کو دھوئیں گے ہم تاکہ ہماری ایڑیاں خشک نہ رہیں. مجھے امید ہے کہ آپ لوگ یہ بات کو اچھی طرح سمجھ گئے ہوں گے. میں اس بات پر کیوں اتنا زور دے رہی ہوں کوہنی اور ایڑیوں کا؟ کیونکہ میں نے اپنی آنکھوں سے دیکھا ہے لوگوں کو، اکثر لوگوں کی ایڑیاں اور کوہنیاں بالکل خشک رہ جاتی ہیں. ایون یہاں تک دیکھا ہے کہ چہرے پر زیادہ جھریاں پڑنے کی وجہ سے بعض اوقات چہرہ بھی صحیح سے نہیں دھل پاتا. تو لہٰذا اپنے چہرے کو، اپنے اعضاء کو جو وضو کے اعضاء ہیں، دھوتے وقت خاص طور سے دھیان رکھیں کہ وہ سوکھے نہ رہ جائیں. وضو یا غسل کے بعد پانی خشک کرنے کے لیے حسب خواہش تولیہ استعمال کرنا یا نہ کرنا دونوں طرح درست ہے. عن عائشہ رضی اللہ تعالی عنہا قالت کانت لرسول اللہ صلی اللہ علیہ وسلم خرقۃ ینشف بها بعد الوضوء، رواہ الترمذی. عائشہ رضی اللہ تعالی عنہا فرماتی ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے لیے ایک کپڑا تھا جس سے آپ وضو کے بعد بدن صاف کرتے. یہ ترمذی کی حدیث ہے. عن میمونہ رضی اللہ تعالی عنہما فی صفت غسل الجنابت قالت فغسل رجلیہ ثم اتیتہ بالمنزل فردہ، رواہ مسلم. میمونہ رضی اللہ تعالی عنہ نبی اکرم صلی اللہ علیہ وسلم کے غسل جنابت کا طریقہ بیان کرتے ہوئے فرماتی ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم نے غسل کے بعد اپنے دونوں پاؤں پھر دھوئے، اس کے بعد میں نے آپ صلی اللہ علیہ وسلم کو بدن پہنچنے کے لیے تولیہ دیا تو آپ نے واپس کر دیا. اسے مسلم نے روایت کیا ہے. یعنی دونوں باتیں درست ہے کہ وضو کے بعد اگر آپ چاہیں تو اپنا چہرہ، ہاتھ پاؤں صاف کر لیں، تولیے سے پہنچ لیں آپ ٹاویل سے، اور اگر نہیں کرنا چاہتے تو نہ کریں. دونوں طریقے درست ہوں گے کیونکہ دونوں طریقے پر اللہ کے رسول نے عمل کیا ہے. اور یہاں پر اللہ کے رسول کے پیر دھونے کا طریقہ بھی ہم کو معلوم پڑا. تو وضو میں پیر دھونا ضروری ہے، واجب ہے، یعنی وضو کے فرائض میں سے ہے یہ بات، پیر دھونا. کیونکہ بعض لوگوں نے پیر دھونے سے انکار کیا ہے، وہ لوگ کہتے ہیں کہ وضو میں پیر دھونے کی ضرورت نہیں، آپ مسح کر لیں بس. تو یہ بات درست نہیں ہے. جو اہل سنہ والجماعہ کا جو صحیح طریقہ ہے وہ یہی ہے کہ وہ پیر دھوئیں گے، کیونکہ بہت ساری احادیث اور قرآن کی آیت اس بات کا ثبوت ہے کہ وضو میں پیر دھونا بھی شامل ہے. چونکہ ٹائم ہو گیا ہے ہم اپنی بات یہیں ختم کرتے ہیں. इसका जो बचा हुआ हिस्सा है हम उसको अगले क्लास में कर लेंगे इंशाल्लाह। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।